नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका औषधी 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी म्याग्दी जिल्लामा कोभिडको दोस्रो भेरिएन्टका साथै देशका विभिन्न भागहरूमा गएको बाढी पहिरोको कारणले भएको धनजनको क्षति, मानवीय क्षतिको सन्दर्भमा केन्द्रित रहेर प्रसारण गर्दैछौ। बाढी पहिरो लगायतका प्रकोपले नेपालका अधिकांश ठाउँहरूमा असर पुर्याएको छ। यो वर्ष पनि त्यस्ता घटनाका कारण केही जिल्ला प्रभावित भएका छन्। वर्षायाम बाँकी नै रहेकोले त्यस्ता घटनाहरू अझै हुन सक्ने सम्भावना छ। बाढी पहिरो लगायत प्राकृतिक विपदका पीडितलाई राज्यका निकायले गर्नुपर्ने उद्धार, राहत, पुनस्थापनाका काम तत्काल गर्नुपर्ने हुन्छ। यसैमा पनि प्रभावितको संख्या, क्षतिको विवरण, मानवीय भौतिक घटनाको गम्भीरता, मृत्यु, अङ्गभङ्ग, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा परेको प्रभाव, विस्थापितको अवस्था, राहत, उद्धार, पुनस्थापना लगायतका कामलाई व्यवस्थित बनाउनका लागि तीनै तहका सरकारमा विपद व्यवस्थापन समिति गठन भएका हुन्छन्। ती समितिले विपद व्यवस्थापनका लागि प्रभावकारी काम गर्न जरुरी रहेको छ। यसै गरी राहत वितरणका सम्बन्धमा समतालाई जोड दिए नदिएको, पक्षपात वा विभेद भए नभएको बारेमा हामी सबैले चासो र निगरानी राख्न जरुरी रहेको छ। यस्तो विपदको बेलामा जीवनको अधिकार, शिक्षाको अधिकार, बाल अधिकार, महिला अधिकार, स्वास्थ्यको अधिकार, ज्येष्ठ नागरिकका अधिकार, अपाङ्गता अधिकार, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका वर्गहरू जस्तै दलित, लोपोन्मुख जाति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकार लगायतका अधिकारहरू बढी मात्रामा हनन भएको अवस्था रहेको छ। यसको जवाबदेहिता तीनै तहका सरकारको पनि रहेको हुन्छ। राज्यको प्रमुख दायित्वमा परिपालना गर्ने, परिपूर्ति गर्ने र संरक्षण तथा सम्वर्धन गर्ने दायित्व रहेको हुन्छ। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 48 नागरिकको कर्तव्य देहाय बमोजिमको रहेको छ। क, राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्ने। ख, संविधान र कानूनको पालना गर्ने। ग, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु। घ, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने उल्लेख गरिएको छ। एकातिर कोरोनाको कहर, अर्कोतिर यस्ता विपदहरूले गर्दा जीवन कष्टकर बनाएको छ। आजको कार्यक्रममा हामी यस्तो विपदको बेलामा के कस्ता उपायहरू अवलम्बन गर्न जरुरी रहेको छ भन्ने बारेमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्दैछौँ। पूरा समय सुनेर हामीलाई साथ दिनुहोला। साथै यसमा कुनै प्रतिक्रियाहरू भएमा पनि यहाँहरूले सुनिरहनु भएको रेडियो तथा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरामा सुझाव दिन सक्नुहुनेछ।
मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
ए, हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाऊ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी COVID-19 दोस्रो भेरिएन्टका साथै हाल देशका विभिन्न भागमा गएको बाढी पहिरोको कारणले भएको धनजनको क्षति, मानवीय क्षतिको सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्नेछौँ। आजको कार्यक्रममा हामी म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीसँग गरिएको कुराकानी,
सूक्ष्म योजनादेखि एन्टिजेन टेस्टको प्रोटोकलदेखि तपाईँको चाहिँ समूहहरूलाई पनि परिचालन गरिएको अवस्था छ।
नागरिक समाजका सुदर्शन कुमार श्रेष्ठ, यसै गरी मङ्गला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीसँग गरिएको कुराकानी र बेनी नगरपालिका 4 तातोपानीका पहिरो पीडित रुद्रबहादुर अर्मजासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ।
दुईटै घर सबै सम्पूर्ण गयो, त्यहाँ भैँसीकोट पनि थियो, भैँसीकोट पनि गयो।
कार्यक्रममा अब म्याग्दी जिल्लामा कोरोनाको असर र रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरू, बाढी पहिरोको समस्या र त्यसको प्रतिकारमा भइरहेका क्रियाकलापहरूको बारेमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीसँग गरिएको यो कुराकानी।
श्रेष्ठ साहब नमस्ते।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद, यहाँहरू सबैलाई नमस्कार सर।
कोभिड 19 न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी प्रयासहरू के भइरहेका छन्? म्याग्दीमा के भइरहेको छ श्रेष्ठ साहब?
अब कोभिडको सन्दर्भमा चाहिँ अहिले निषेधाज्ञा बहाल रहेको अवस्थामा छौँ। सक्रिय संक्रमित 142 हुनुहुन्छ म्याग्दी जिल्लामा। 16 म्याग्दीका नागरिकले म्याग्दी अस्पतालबाट चाहिँ कोभिडकै कारणले ज्यान गुमाउनु भएको छ। सबै स्थानीय तहहरूमा सूक्ष्म योजनादेखि एन्टिजेन टेस्ट प्रोटोकलदेखि समूहहरूलाई पनि परिचालन गरिएको अवस्था छ। सबै स्वास्थ्य संस्थाहरू यसमा चाहिँ सक्रिय हुनुहुन्छ। जिल्ला कोभिड व्यवस्थापन समिति छ, त्यसको नेतृत्वमा स्थानीय तह सबै सरकारहरूको सक्रिय सहभागितामा चाहिँ कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्था छ। सार्वजनिक यातायात, विद्यालयहरू, व्यवसायहरू, पसलहरू स्वस्फूर्त रूपमा चाहिँ बन्द भएको छ। त्यसले चाहिँ कोभिडको नियन्त्रणको लागि ठुलो सहयोग पुर्याइरहेको छ। यद्यपि अझै पनि सक्रिय संक्रमित 142 अझै हुनुहुन्छ, यो क्रम अझै रोकिएको अवस्था छैन।
उपकरणहरू, औषधिहरू, यिनीहरूको व्यवस्थापनमा केही समस्या छ कि छैन, कस्तो छ?
अब अहिले तत्कालै अब हामीले बन्दै गरेको भवनको एउटा फ्ल्याटमा चाहिँ हामीले कोभिडको आइसोलेसन सञ्चालन गर्यौँ। एसडियु सहितको चाहिँ बेडहरू चाहिँ सञ्चालन गरेर उपचार चाहिँ गराउने काम गरियो। अक्सिजन प्लान्ट चाहिँ अब गण्डकी प्रदेश सरकारको तर्फबाट चाहिँ हामीले गत फागुनमा चाहिँ अक्सिजन प्लान्ट स्थापना गरेका थियौँ 18 सिलिन्डर क्षमताको। यसले चाहिँ हामीलाई ठुलो सहयोग गर्यो। तथापि आइसियु सञ्चालन यहाँ छैन, भेन्टिलेटर पनि यहाँ सञ्चालन नभएको स्थितिमा चाहिँ अक्सिजन प्लान्टले चाहिँ हामीलाई पर्याप्त भएन। भोलि आइसियु र भेन्टिलेटर सञ्चालन गर्नुपर्दाखेरि यो पर्याप्त नहुने भएको हुनाले अक्सिजन प्लान्टलाई चाहिँ हामीले मन्त्रालयमा पनि कुराकानी गरिरहेका छौँ। मलाई दिएको जानकारी अनुसार चाहिँ अब एनआरएले म्याग्दी जिल्लामा चाहिँ अक्सिजन प्लान्टलाई चाहिँ काम गर्छु भनेर चाहिँ मन्त्रालयसँग चाहिँ कुराकानी भइरहेको अवस्था छ। हामी त्यो गर्ने स्थितिमा छौँ। आइसियु र भेन्टिलेटरको लागि चाहिँ हामीलाई चाहिँ जनशक्ति नै अलिक पर्याप्तै चाहिने भएको हुनाले त्यसको लागि पनि अब हामीले आवाज उठाएका छौँ, प्रयत्नहरू भइरहेका छन्। गण्डकी सरकारको तर्फबाट चाहिँ हामी त्यो व्यवस्था गर्छौँ भनेर हामीलाई चाहिँ भनिएको अवस्था छ। उपचारको सन्दर्भमा चाहिँ बेनी अस्पतालको स्थिति र अरू सबै पालिकाहरूमा चाहिँ हामीले कम्तीमा 5 चाहिँ आइसोलेसनहरू सञ्चालन गरेका छौँ। अक्सिजन सहितको डक्टर पनि हुनुहुन्छ त्यहाँ। गौरीगङ्गा गाउँपालिकाले त तपाईँको झन्डै झन्डै 70-72 मान्छेहरूलाई चाहिँ उहाँले उपचार पनि गराउनु भयो त्यही अस्पतालबाटै। अब अरू पालिकाहरूले पनि त्यसरी नै उपचार गराउनु भएको छ, इनोभेटिभ ढङ्गले चाहिँ उहाँहरू चाहिँ सक्रियता छ। अब तै पनि कतिपय हाम्रा नागरिकहरूको अलिकति चाहिँ यो अवेरनेसको लेभल कम्ती भएको कारणले गर्दाखेरि मोबिलिटी चाहिँ हामीले पुरै कन्ट्रोल गर्न सकेका छैनौँ। यो निषेधाज्ञा भए पनि अझै पनि गाउँमा चाहिँ यही बजारमा पनि तपाईँको चाहिँ कोभिडको चाहिँ बिरामीहरू अझै पनि हुनुहुन्छ, एउटा त्यो समस्या छ। अर्को चाहिँ कोभिड लागिसकेको मान्छे उपचारमा आउनु पर्ने, उसलाई समस्या भएपछि डक्टरमा आउनु पर्ने, समस्या हुँदा चाहिँ केही होइन यो पोहोर परा पनि रुगर हो यो मैले पचाएकै थिएँ भन्ने, टेस्ट गर्न नमान्ने, भइसके पछाडि पनि उपचारमा नआउने, त्यसले गर्दाखेरि एकदम सेचुरेसन भइसके पछाडि मात्र अस्पतालमा आउने, अस्पताल आएपछि जतिसुकै तपाईँको चाहिँ उपचार गर्दा गर्दा पनि लाइफ पनि बचाउन नसकिने स्थिति हुँदो रहेछ। त्यो कारणले चाहिँ नआइदिने खालको चाहिँ स्थितिले चाहिँ हाम्रो मोर्टालिटी चाहिँ अलिक बढी
के केही त रहेनछ भन्ने जुन मनोविज्ञान बदलियो नि, विभिन्न सभा जुलुस समूहगत भेला हुने कार्यक्रमले त्यसले गर्दाखेरि पनि असर प्रभाव पारेको जस्तो देखेँ छोडेर साहब।
मैले चाहिँ के भन्न सक्छु भन्दाखेरि हाम्रो अवेरनेसको लेभल चाहिँ अलिकता यो यस्तै त हो नि, के पनि होइन रहेछ भनेर हेप्ने कि अरूलाई चाहिँ मैले चाहिँ देखाउनलाई चाहिँ त्यो बाढे भने जस्तो, त्यो कोभिड भने अरूलाई देखाउनलाई हो भने जस्तो, जुन हाम्रो चाहिँ सोसियल सेटअप छ नि, साइकोलोजिकल सेटअप छ नि, माइन्ड सेटअप हो, यो माइन्ड सेटअपले चाहिँ अलिकति काम गरे जस्तो लाग्छ मलाई। सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने, अर्काको लागि मास्क लगाइदिए जस्तो, यस्तो चाहिँ सोसियल साइकोलोजी हामीले दिने एजुकेसन अलिक भएको छैन र अवेरनेसको लेभलमा चाहिँ यो मेरो लागि हो, म बचेँ भने मैले समाजलाई चाहिँ सुरक्षित गरिरहेको हुन्छु भन्ने खालको चाहिँ त्यो अवेरनेस चाहिँ हामीले भित्रीबाट मान्छेहरूलाई जगाउनु पर्ने, त्यो चाहिँ सकिरहेको छैन कि यो छ।
सबैलाई थाहा छ यो डरलाग्दो रोग हो भनेर सबैलाई पुगिसकेको छ, तर जान अनजानमा चाहिँ अलिअलि अटेर गरेको अवस्था छ र दुःख पाउनुपर्ने अवस्था पनि बाँकी नै रह्यो।
हो अलिकति अटेर गर्ने कारणले गर्दाखेरि अब सबैले चाहिँ सिस्टमले नै टोटल यो राज्यको संयन्त्र राज्य प्रणाली छ, त्यो प्रणालीले नै सफर गरिरहेको अवस्था छ।
अब यो जिल्ला रोकथाम तथा नियन्त्रण कमिटीलाई अलिकति हार्ड रूपमै प्रस्तुत हुने अवस्था यस्तै कारणले पुर्याइरहेको पनि हुन सक्ने हुन्छ होइन?
एक्ज्याक्ट के रह्यो भने हामीलाई यो लकडाउन जो भइरहेको छ नि, यो लकडाउन अहिले यतिखेर हामी घरको पनि क्रममा छौँ, यतिखेर भन्यो भने 142 भनेको अब हामीले निषेधाज्ञा खुकुलो गरेर जानुपर्ने अवस्था हो।
हामीलाई दिएको नर्म्स स्ट्यान्डर्डले चाहिँ 200 भन्दा माथि मात्रै हामीले निषेधादेश गरेर जाने हो। तर चाहिँ हामीले अलिकति ठुकुलो गर्ने सोसियल जुन सेटअप छ त्यसले गर्दाखेरि चाहिँ बजारमा प्रेसर भइहाल्छ, मान्छेले लापरवाही गरिहाल्छन्, होइन, कोभिडको बिउ चाहिँ निमित्त नै लागेको छैन, त्यो कारणले गर्दाखेरि फेरि फैलिन सक्ने, विवाह भयो भने त्यसरी नै मान्छे जम्मा हुने, काहीँ मृत्यु भयो संस्कार गर्नु पर्यो भने त्यसरी मान्छे जम्मा हुने, व्रतबन्ध भयो काहीँ पूजा भयो भने त्यसरी नै बस्नुपर्ने, त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ स्वास्थ्यका मापदण्डहरू पालन गर्ने कुराहरूमा हाम्रो त्यो एक्सेन्ट चाहिँ कम्ती हुने भावनाले ठुकुलो गर्ने बित्तिकै समस्या फेरि बल्झेर हामी जस्ता तस्तै हुन्छौँ। यो कारणले गर्दाखेरि चाहिँ निषेधाज्ञालाई ठुकुलो बनाउन चाहिँ अलिक सकिन्न कि भन्ने सबैको त्यस्तो खालको चाहिँ तर्क रहेको छ। हो त्यो कारणले गर्दाखेरि हामी यस्तो निष्कर्षमा पुग्नु पर्यो
आवश्यक छ। अब यो कोरोनाको कहर छँदैछ, अब बर्खाको समय छ, बाढी पहिरोको समस्या पनि यति बेला उत्तिकै डर पनि भयो, पहिरो बाढीको कारणले क्षतिको अवस्था केही छ जिल्लामा के छ डाक्टर साहब?
धन्यवाद। कोभिडको कहर त हामीसँग छँदै थियो, फेरि पनि अब यो असारको 1 गतेदेखि नै जुन भयो म्याग्दी जिल्ला तपाईँलाई थाहा छँदैछ, यो साह्रै नै यो भिरालो चाहिँ परेको बाढी पहिरो र नदी छुनिने समस्याबाट अत्यन्तै भनेको आक्रान्त हुने जिल्ला, गत वर्ष पनि 247 घरहरू पूर्ण रूपमा चाहिँ नष्ट भएको अवस्था हो यो जिल्लामा। अब तिनीहरूको पुनर्निर्माणको काम त हामी चाहिँ सुरुवात गर्दै थियौँ, अब फेरि यो वर्ष पनि 5-7 घर चाहिँ पूर्ण रूपमा क्षति भएको छ र हामीले 102 घरका नागरिकलाई चाहिँ सुरक्षित ठाउँमा चाहिँ सारेका छौँ। अहिले गण्डकी नदी र म्याग्दी खोलाले चाहिँ धेरै चाहिँ बाटोहरू चाहिँ धेरै चाहिँ ठाउँहरू चाहिँ कटान गरेको छ, बेनी बजारको एउटा बाटै चाहिँ पुरै काली गण्डकी नदीले कटान गरिदिएको छ, त्यसै गरी बेनीदेखि गलेश्वर जाने बाटो पनि बेसै लगिदिएको कारणले गर्दाखेरि अहिले ठुला गाडीहरू चाहिँ मुक्ताङतिर चाहिँ गलेश्वरतिर जान नसक्ने स्थिति बनिएको छ। यतापट्टि दरबाङतिर चाहिँ म्याग्दी खोलाले बाटो काटिदिया हुनाले त्यहाँ घुमाउने भिड भन्ने छ, तातो पनि भन्दा माथिपट्टि त्यहाँ पनि सडकको बेसै लगिदिया हुनाले त्यहाँ पनि एम्बुलेन्स पनि चाहिँ ल्याउन चाहिँ गाडी चाहिँ उताको उतै यताको यतै गरेर चाहिँ त्यसरी गरिरहेको अवस्था
छ। हाइवे त छँदैछ, तातोपानीमा पनि असर छ,
उता तातोपानी भन्दा माथिपट्टि तातोपानीको पनि तपाईँको चाहिँ त्यो भुरुङ तातोपानीको पनि समस्या केही छ, माथि रुप्सी झर्नाबाट चाहिँ काम गर्नै नसक्ने हिसाबले चाहिँ पहिरहेको छ। काङको चाहिँ काभ्रे भिर मुस्ताङ र म्याग्दीको सिमानामा पर्छ, त्यहाँको चाहिँ सडकको बेसै चाहिँ कालीगण्डले लगिदियो भनेको छ, भनेदेखि यो खालको चाहिँ तपाईँको सार्वजनिक आवागमन चाहिँ पुरै चाहिँ बन्द भएको छ। राति पानी पर उसमाको चाहिँ बाटो समस्या भइरहेको छ, बागलुङ जाने त्यसरी नै अवरुद्ध भएको छ, माथिबाट लेदो आउँछ तलबाट यो छ। यो सार्वजनिक यातायातमा चाहिँ हामीले जुन बाटोहरू जताततै चाहिँ खोल्यौँ र डोजरले चाहिँ बाटो खन्ने चाहिँ सिस्टम गरायौँ, त्यसले गर्दाखेरि पनि त्यसको प्रोटेक्सन केही छैन, न ड्रेनेज छ, रिटेन्सन वालहरूको व्यवस्था छ, न पानीको चाहिँ निकास दिएका छौँ, न कजवेहरू गरेर प्राकृतिक बहावलाई चाहिँ हामीले चाहिँ प्राकृतिक चाहिँ बहन दिने गरेर चाहिँ छोडेका छौँ। यो खालको चाहिँ विकास योजना बिनाका चाहिँ विकासहरूले गर्दाखेरि कुनै डिटेल अध्ययन बिनाका चाहिँ विकासहरूले गर्दाखेरि चाहिँ विपदहरू भइरहेका छन्। बस्ती तल छ, गाउँभन्दा माथिबाट चाहिँ तपाईँको चाहिँ डोजर लगाएर बाटो लगिएको अवस्था छ, यसले चाहिँ बस्तीहरू पनि गएको छ, उर्वर जमिन पनि गएको छ, किनै सार्वजनिक सडकहरू पनि गएका छन्। र यो हामीले अब खास गरी पूर्वाधार विकासको काममा चाहिँ यो ट्रेनलाई चाहिँ चेन्ज गरेनौँ भने चाहिँ म्याग्दी जस्तो जिल्ला चाहिँ साह्रै धेरै चाहिँ जोखिममा पर्ने देखिएको छ।
सुरेश साहब, विपदका समस्याहरू, अब रोगका समस्याहरू, स्वास्थ्यका समस्याहरू, यी सबै समाजसँग गाँसिएका भएको हुनाले सरकारी प्रयासले मात्रै केही हुँदै हुँदैन, त्यो भएको हुनाले सबैलाई हामी के गर्न सक्दछौँ, कसरी सहयोग पुर्याउन सक्दछौँ भनेर के भन्नुहुन्छ?
तपाईँले राम्रो प्रश्न उठाउनु भएको छ। हिजो मात्रै हामी चाहिँ जिल्ला विपद व्यवस्थापन समितिको चाहिँ बैठक पनि बस्यौँ, मनसुन आपतकालीन योजना पारित गरेर सबैतिर चाहिँ पठाएको पनि व्यवस्था छ, सबैले चाहिँ खास गरी विपदको चाहिँ सन्दर्भमा चाहिँ मान्छेको जीवन चाहिँ बचाउने कुरो चाहिँ फर्स्ट प्रायोरिटी, कुनै कम्प्रोमाइज गर्ने कुरो छैन भन्ने चाहिँ त्यसमा भनिएको छ। त्यसका लागि चाहिँ विपदको न्यूनीकरण गर्ने कुराहरू, त्यसको तयारी गर्ने कुराहरू, विपद पर्दा पर्दै चाहिँ गर्ने उद्धार र राहतका कुराहरू र विपद पछाडि गर्ने यी सबै विषयवस्तुलाई त्यसमा चाहिँ योजनाबद्ध हिसाबले जिम्मेवार पदाधिकारी जिम्मेवार निकायहरूमा तोकेर चाहिँ त्यसो गरिएको अवस्था छ र प्लान वेमा पनि लाने प्रयत्न भइरहेको छ। यद्यपि सबै स्थानीय तहहरूलाई त्यो ढङ्गको प्लान चाहिँ तपाईँहरूले पनि आफैले बनाएर चाहिँ गर्नुहोस् भनेर भन्दा भन्दै पनि त्यो चाहिँ उहाँहरूको प्लान चाहिँ तयार भइसकेको छैन, जिल्लाकै प्लानले नै उहाँहरूले चाहिँ काम गर्नुपर्ने स्थिति छ, होइन?
हजुर।
त्यो सन्दर्भमा चाहिँ सबै स्थानीय दाजुभाइ दिदीबहिनीहरूलाई मैले चाहिँ आग्रह गर्नुपर्ने कुरो के हुन्छ भने समुदाय त टोल तहबाट पनि अब एउटा घर काहीँ तपाईँको चाहिँ क्षति भयो भने त्यो समुदायले नै तुरन्त रेस्पोन्स गर्नु पर्यो त्यहीँबाट, किनभने हामी जस्तो चाहिँ सार्वजनिक यातायात चाहिँ यस्तो चाहिँ नभएको यो फेरि लकडाउनको बेला चाहिँ यो कोभिडकै प्रसङ्गले पनि सार्वजनिक यातायात सहजसँग चलिरहेको अवस्था पनि छैन, एउटा घरमा समस्या पर्यो भने गाउँको मान्छेहरूले चाहिँ रेस्पोन्स गर्नु पर्यो, एउटा गाउँलाई चाहिँ समस्या पर्यो भने त्यो वडाकाले चाहिँ समुदायले चाहिँ रेस्पोन्स गर्नु पर्यो, त्यस पछाडि त्यो गाउँपालिकाले चाहिँ रेस्पोन्स गर्नु पर्यो। फर्स्ट रेस्पोन्स चाहिँ कसले गर्नु पर्यो भने जो नजिकको छ उसले रेस्पोन्स गरेर चाहिँ सामुदायिक भावनाको साथ चाहिँ जान सकियो भने मान्छेको जीवन बचाउन सकिने हुन्छ। नभए भने चाहिँ अब जिल्लाबाट आउला र अनि हामी उद्धार गरौँला अनि हामी राहत गरौँला भन्ने हिसाबले चाहिँ उहाँहरू पूर्ण स्थिति गयो भने त्यसले चाहिँ मान्छेहरू चाहिँ बढी परामुखी हुने, पुरानो संस्कार चाहिँ पनि भत्कने, अब मान्छेले चाहिँ तुरन्तै राहत नपाएर जीवन पनि बिताउन पर्ने स्थिति हुन सक्ने भए हुनाले समुदायलाई चाहिँ आफ्नो समुदाय संरक्षणको लागि चाहिँ आफै लाग्न चाहिँ हामीले चाहिँ अनुरोध पनि गरिरहेको छ, जिम्मेवारी पनि दिएको छ। वडा कार्यालयहरूलाई हामीले अहिले चाहिँ के गरिरहेको छौँ भने कसैले चाहिँ कहिले पक्षले चाहिँ कसैले राहत लाने हो भने वडा कार्यालयमा मात्रै जान पाइन्छ, वडाको भन्दा मुनि चाहिँ गएर चाहिँ दिन नपाउने, वडा कार्यालयले चाहिँ डिस्ट्रिब्युसन गर्ने र त्यो राहत पनि प्रचार प्रसार गर्ने चाहिँ जुन गरिया छ त्यो प्रचार प्रसार गरेर प्रमुख जिल्लाधिकारीमा आएर म यो फलानु वडामा जान्छु म फलानु वडामा लैजान्छु भनेपछि त्यही वडामा चाहिँ दिने गरेर चाहिँ अनुमति दिने र त्यो समानुपातिक हिसाबले सबै वडाहरूमा चाहिँ पुग्ने हिसाबले चाहिँ दिन पाउनेहरू चाहिँ त्यस्तो सिस्टम हुनेछ र वितरण गर्दाखेरि बिना पक्षपात बिना भेदभाव वितरण गर्नुपर्ने हिसाबले चाहिँ स्थानीय वडाहरूलाई पनि यहाँ सचेत बनाइएको छ, वास्तविक पीडितले पाउन् पीडितहरू चाहिँ कोही नसुक त्यो ढङ्गले चाहिँ निर्देशित पनि गरिएको छ।
हामीले राहत पाएनौ भन्ने त्यस्तो सूचना सिडे साहबसम्म आइपुगेको छैन,
अहिले त्यस्तो आएको छैन। स्थानीय तहहरू आफैले पनि त्यो राहत सामग्री चाहिँ व्यवस्था गर्नुभएको छ, यहाँ पनि अब रेड क्रस पनि छ, रेड क्रस पनि व्यवस्था गरेको छ, हाम्रो डिइओसीमा हामीले पनि त्यो पनि व्यवस्था गरेका छौँ। त्यो बानीसँग पनि हामीले चाहिँ के भन्दा छौँ भने खाद्य राहतको सामग्री गएर खाद्य सामग्री भाँडा बर्तनको कुराहरू बस्ने व्यवस्थाहरू त्यसपछि लत्ता कपडाहरू छुट्टा छुट्टै चाहिँ प्याकेजहरू बनाउने त्यसपछि ठाउँ ठाउँमा प्याकेज प्याकेज चाहिँ त्यहाँ राख्ने अनि त्यहाँबाट चाहिँ परिचालन गर्ने हिसाबले चाहिँ हामीले त्यो पनि सोचाइ बनाइराखेका छौँ। त्यो हिसाबले चाहिँ उद्योग वाणीसँगलाई चाहिँ तयार अनुसार चाहिँ यहाँ भनिएको छ, यसको विवरण बनाउने काम पनि भइराखेको हुनाले तर हामी अब यो त्यो तयारीका साथ चाहिँ काम चाहिँ अगाडि बढिरहेको अवस्था छ।
हस् सिडे साहब जानकारी दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद नमस्कार।
अहिले कोरोनाको दोस्रो लहर सुरु भएको सरकारले जनाएको छ, कोरोनाबाट कसरी जोगिन सकिन्छ?
रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।
खोक्दा वा हाच्छ्यौँ गर्दा रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।
आफू वा परिवारका सदस्यमा ज्वरो खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिनुहोस्।
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा सेनिटाइजरको प्रयोग गर्नुहोस्। नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
हामीले म्याग्दीका नागरिक समाजका सुदर्शन कुमार श्रेष्ठसँग, मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीसँग र बेनी नगरपालिका चार तातोपानीका रुद्रबहादुर अर्मजासँग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँहरूसँगको कुराकानी अबको क्रममा।
यति बेला हामीसँग कार्यक्रमको लागि नागरिक समाजको तर्फबाट सुदर्शन कुमार श्रेष्ठज्यू सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। सुदर्शन सर नमस्ते।
हजुर नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद हजुर।
कोभिड 19 को अवस्था म्याग्दीमा के कस्तो छ? बिरामीहरूको स्वास्थ्यको पहुँचको अवस्था चाहिँ के छ सर, के देखिन्छ?
यहाँको जुन जिल्ला अस्पतालमा एउटा व्यवस्थापन छ तुलनात्मक रूपमा धेरै राम्रो छ र पहिले संक्रमण बजारमा नै संक्रमण थियो, गाउँ गाउँमा पनि संक्रमण फैलिएको थियो, बजारमा घटेको छ, गाउँमा अलिकति त्यही त्यो अझै पनि क्रोनिक छ भन्ने कुरा आएछ तर पहिलेभन्दा धेरै घटेको छ, धेरै सुधार भएको छ। लकडाउनले पनि राम्रै अब सकारात्मक दियो होला तर यसपालि डेनीमा हाम्रो आफन्त मान्छेहरू पनि एकजना हामीले गुमाइयो, क्षति चाहिँ धेरै क्षति भयो, अहिले चाहिँ यस घट्दै आइरहेको छ।
पहिलो चरणको भन्दा यो दोस्रो चरणमा अलिकति संयमित भएको पाइयो?
यो पहिले पनि अब धेरै संयमित थियो, दोस्रो चरणमा त्यति वास्ता भएन तर क्षति धेरै क्षति भएपछि अनि मान्छेलाई चिन्ता भयो। अहिले पनि संयमित त अहिले पनि संयमित नै छन्, पहिले अलि प्रशासनबाट अलिक जोडबल गर्नु पर्थ्यो भने अहिले नागरिकहरूबाट स्वस्फूर्त रूपमा अलिकति संयमित भएको देखिएको छ। हजुर
यहाँले भने जस्तै अहिले सहर बजार भन्दा गाउँतिर अलिकति चिन्ताजनक भयो भन्नुभयो है?
हजुर हजुर।
के कारणले रहेछ त्यस्तो चाहिँ?
मैले बुझे अनुसार जस्तो राहत बाँध्न जानेहरू होइन अनि त्यस्तै काम विषयले जानेहरू केही लापरवाही नै भनौँ, राहत लिएर गए, राहत वितरण गरे, फर्केर आउँदाखेरि त्यहाँ चाहिँ संक्रमित भयो भने पनि पाइयो कि कन्ट्याक्ट ट्रेसिङ नभएपछि त अब को कसरी त्यहाँनिर सर्यो भनेको पनि थाहा भएन, गाउँघरमा अलिकति व्यापकै भयो। पहिले बजारमा अलिक देखिएको थियो, गाउँमा त्यति थिएन पहिलेको चरणमा, अहिले गाउँमा धेरै बजारमा पनि कम भयो।
त्यो स्वास्थ्य अधिकार प्राप्तिका लागि चाहिँ के गर्न सकिन्छ होला? हामीले कतै पाएनौँ भन्ने छ कि वा पाएका छौँ भन्ने छ कि? नागरिक समाजको तर्फबाट हेर्दाखेरि कस्तो छ?
व्यक्तिको हकमा एकदमै सन्तुलित नै छ हजुर। यहाँ चाहिँ त्यस्तो ऊ छैन। यहाँको चाहिँ अस्पताल व्यवस्थापन समिति पनि अब राम्रै छ, अनि यो डिसिएमसी पनि बेला बेलामा मिटिङ बसिरहेको छ, र यहाँको सक्दो चाहिँ नै सहयोग भइरहेछ।
के छ यो बाढी पहिरोको त्यहाँ क्षति, त्यसबाट उद्धारका, राहतका, व्यवस्थापनका कुराहरू केही आएका छन्?
हजुर, अब यो बाढी पहिरोले भने निकै आक्रान्त बनाएछ, कोभिडले भन्दा पनि धेरै आक्रमण बनाएछ, गाउँ गाउँमा धेरै बिगारेको छ। दैवी प्रकोप त आउँछ जान्छ होइन, अब दैवी प्रकोपलाई हामीले रोक्न त सक्दैनौँ, तर त्यसबाट सुरक्षित हुन त सकिन्छ नि। त्यो सुरक्षित हुने र हामीले जुन त्यो व्यवस्थापनमा धेरै कमजोर देखियो, जस्तो अहिले काली गण्डकीको बजारको त्यो मुटुमै होइन अहिले पनि क्षति बनायो। त्यो गत वर्ष कटान गरेछ कि त्यहाँ, गत वर्ष कटान गरेको हुनाले त्यही ठाउँमा तलबन्ध लगाएको, अब कति लाखौँ करोडौँ खर्च गरेर तलबन्ध लगाए, त्यो तलबन्ध चाहिँ बगाएर झन् ठुलो क्षति भयो कि अहिले। भनेपछि त्यो तलबन्ध लगाएको मिलेन भने इन्जिनियरिङ फेल खायो कि, ठेकेदारले फेल खायो कि, अथवा जाने हेर्ने अनुकरण गर्नेले गरेन कि, होइन त्यो चाहिँ देखियो। अहिले सिङ्गो बर्खा चाहिँ बाँकी छ, त्यो मेन धार ठाउँमा अब त्यो चाहिँ धाजा पारेर बगाएको छ। अब हिजो अस्ति जस्तै चाहिँ अब बाढी हुने हो भने मेलम्ची यहाँ पनि हुने दोहोरी नै सम्भावना छ कि अहिले।
भनेपछि यो त समस्या पोहोर प्रहारतिर पनि त्यस्तै थियो, पूर्व तयारीको पर्याप्त काम भएन कि भन्ने पनि लाग्छ।
अहिले अहिले काम थियो, तलबन्ध लगाएको थियो, तलबन्ध लगाएको छैन भट्यो, त्यो कमजोर भयो, त्यो बनाएको कन्स्ट्रक्सन कमजोर भयो। एउटा कुरा कन्स्ट्रक्सन भएन भने कन्स्ट्रक्सन बनाउन कमजोर गर्ने, त्यो बाढी पहिरोले धेरै नै असर गरेको छ हजुर। अहिले
राहत वितरणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ? अब विकट छ, पल्लो गाउँ पल्लो गाउँ जानुपर्ने स्थिति पनि छँदैछ भन्दै हुनुहुन्थ्यो स्टुडियो साहबले, त्यसै गरी मङ्गला पालिकाका उपाध्यक्षले पनि। तरै पनि यसलाई कसरी प्रभावकारी बनाउन सकिएला, सुरक्षित स्थानमा राख्न सकिएला, राहत वितरण गर्न सकिएला?
प्रत्येक गाउँका मान्छेहरू नै सचेत हुनु पर्यो। कस्तो देखियो भनेपछि ल त्यहाँ खतरा छ, त्यहाँ ठाउँ छोड्नु पर्यो भन्दाखेरि खतरा चाहिँ पहिचान गरेको ठाउँमा पनि त्यो नगरेको मान्छेहरू देखियो, गाउँलेहरू नागरिकहरू आफै पनि पहिले सचेत हुनु पर्यो। अनि त्यसपछि त्यहाँ भइहालेछ भने त्यसलाई उद्धार गर्ने त्यो टिम चाहिँ गाउँ गाउँमा सशक्त रूपमा हुन आवश्यक छ। त्यो कोही ठाउँमा गएको देखिन्छ, कोही ठाउँमा गएको देखिन्न, गाउँ ठाउँमा नै त्यो टिमहरू सशक्त टिम बनेको देखिनु पर्यो, र नागरिकहरू नै आफै सचेत एवेरनेसको चाहिँ एकदमै आवश्यक छ हजुर।
सन्तुलित राहत वितरणको लागि के भन्नुहुन्छ?
सन्तुलित राहत वितरणलाई अब चाहिँ त्यो हामीले सरस्वती हेर्दाखेरि त राम्रै गरेको देखिन्छ, तर गुनासोहरू आइरहेकै छ। जो पीडित हो भन्दा पनि हाम्रो मान्छे भन्ने खालको पनि गरियो, पोलिटिकल भागवन्दाको हिसाबले एउटा चाहिँ आफ्नो नजिकको हिसाबले पनि भागवन्दा भयो भन्ने कुरा पनि गरियो। नैदीमा त्यति साह्रो गुनासो गुनासो त आउँछन्,
त्यस्तो पनि हुन नदिनका लागि नागरिक समाज पहल,
हामी पनि आफ्नो ठाउँबाट कुरा उठाउने वार्ड गर्ने त भइरहेछ सर।
हस् सर, म्याग्दीको यो स्वास्थ्य समस्या त्यसै गरी विपदको समस्याका बारेमा आफ्ना कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरले पनि अब हाम्रो यहाँको चाहिँ विषयवस्तुलाई उजागर गरेर जनचेतनाको लागि मिडिया कर्मीको भूमिका निर्वाह गर्नुभयो, हजुरलाई एकदमै आभारको साथ धन्यवाद ज्ञापन गर्न चाहन्छु सर।
यति बेला हामीसँग मङ्गला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। उपाध्यक्षज्यू नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
मङ्गला गाउँपालिकामा के कसो छ, त्यहाँ के कसो प्रयास भइरहेको छ कोविड-19 को न्यूनीकरणका लागि, गाउँपालिकाले के कस्ता प्रयास गरेको छ?
हजुर धन्यवाद महत्वपूर्ण प्रश्नको लागि। हाम्रो गाउँपालिकामा यो दोस्रो चरणको चाहिँ भेरिएन्ट सुरु हुनासाथ अधिक मात्रामा चाहिँ बिरामीहरू देखा पर्नु हो, विशेष गरेर यो विवाह व्रतबन्ध ताजक्रिया यो वैशाख महिनामा विवाह व्रतबन्धको कारणले गर्दाखेरि मान्छेहरूको जमघट हुने भेला हुने कारणले गर्दा एकदम धेरै नै देखियो, प्रायः व्यक्तिलाई भयो। त्यति तत्काल चाहिँ एउटा चाहिँ कदम चाहिँ चालिम, हामी अब न्यूनीकरण गर्नुपर्छ भन्ने एउटा फिल त्यो खालको चाहिँ योजना बनाइहाल्यौँ, र क्षेत्रलाई चाहिँ हामीले आपतकालीन क्षेत्र घोषणा गरेर त्यहाँ स्वास्थ्यको चाहिँ टुक्रीको तुरन्त पठाएर हामी पनि त्यहाँ पुगेर त्यहाँको चाहिँ सबै घरबाट चाहिँ हामीले पिसिआर नमुना चाहिँ सङ्कलन गर्यौँ, र पोजिटिभ सबैको पोजिटिभ आएको अवस्थामा त्यो बस्तीलाई सिल गरेर अलिक सामान्य बिरामीहरूलाई घरमै होम आइसोलेसनमा राख्यौँ, अलिकति गाह्रो भएको बिरामीहरूलाई हामीले हाम्रो हस्पिटल लगायत पोखरा बेनीमा चाहिँ रिफर गऱ्यौँ। हाम्रो चाहिँ अस्पतालमै दुईजनाको डेथ पनि भयो होइन। त्यो बस्तीहरूलाई सिल गरेर एकदमै त्यो दिन बाहिर चाहिँ त्यो कोरोनाको संक्रमण फैलिनको लागि बाटोमा चाहिँ जोगाउन सफल भयौँ। अहिले चाहिँ एकदमै सामान्य छ, एका दुईमा मात्रै त्यस्तो खालको चाहिँ बिरामी हुनुहुन्छ। अहिले हामीसँग 13 बिरामी मात्रै सक्रिय हुनुहुन्छ। अघिल्लो समयमा हामीसँग 179 बिरामी चाहिँ भएको अवस्था थियो भने अहिले 13 मात्रै हुनुहुन्छ। हामीसँग त्यो खालको चाहिँ बिरामीहरू भएको अवस्था घटेको अवस्था छ। अहिले चाहिँ हामी न्यूनीकरण गर्न सफल भएका छौँ। हामी सबैको प्रयासले जनता पनि एकदमै सचेत हुनुभयो। अब यो फैलियो भने झन् ठुलो चाहिँ समस्या हुन्छ भन्ने खालको चाहिँ उहाँहरूले पनि बुझ्नुभयो। सबै सचेत भएर होम आइसोलेसनमा बसिनुभयो, स्वास्थ्य सुरक्षाको मापदण्डलाई अपनाइदिनु भयो। हामीले पनि त्यो किसिमको सहयोगहरू गऱ्यौँ, उहाँहरूले पनि जनचेतना जगायौँ। हामीले डक्टरहरू लगायतको टोलीले चाहिँ घर घरमा गएर उहाँहरूको स्वास्थ्य अवस्था बुझ्ने, अहिले सामान्य बिरामीहरू घरमा बस्नु भएको थियो, हामी चाहिँ एक दिन बिराएर फलोअप गर्न जाने होइन, उहाँहरूको स्वास्थ्य अवस्था बुझ्ने, कोरोना जित्न सकिन्छ त्यो खालको चाहिँ उहाँहरूलाई चाहिँ आत्मबल बढ्ने किसिमका चाहिँ कुराहरू गर्ने होइन, त्यस्तो भएर अहिले बिस्तारै कम भएको छ। अहिले आवाजात ओहोर दोहोर एकदमै कम भएको छ। मान्छेहरू अहिले आफै बुझ्ने भइसक्नु भएको छ। अब जमघट हुने होइन, अब भेला गर्ने अनि अनावश्यक आवाजात गर्ने कारणले गर्दा संक्रमण फैलिन्छ, रोग फैलिन्छ भन्ने खालको जनचेतना चाहिँ जनतामा पनि भयो र हामीले पनि यी खालका कामहरू गर्न हुँदैन भन्ने खालको सन्देश पनि दियौँ र हामीले स्वास्थ्यको चाहिँ अलिक सक्रियता चाहिँ बढायौँ होइन। डक्टर सहितको टिमले चाहिँ फलोअप गर्ने, स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने, अहिले पनि ती कामहरू चाहिँ निरन्तर छन्, अलिक घटे पनि हामीले चाहिँ यी खालका कामहरू निरन्तर गरिरहेका छौँ। यहाँका त्यत्तिकै टोल सुधार समितिहरू, क्लबहरू, आमासँग त्यतिकै सक्रिय हुन्छ होइन। कोरोना महामारीलाई चाहिँ न्यूनीकरण गर्नुपर्छ भन्ने उद्देश्यले बढी चाहिँ शक्तिमा फोकस दिएर काम गरेकै कारणले गर्दाखेरि अलिक चाहिँ न्यूनीकरण गर्न चाहिँ सफल भएका हौँ र अब पनि हामीले अब बाँकी त्यस्तो खालको चाहिँ कोरोनाले फेरि पनि अब सकियो भन्ने अवस्था छैन होइन। त्यस कारणले गर्दाखेरि बजेटलाई पनि अब बजेट बनाउने अब बेला पनि भएको छ। अलिकति हामी त्यसलाई प्राथमिकतामा राखेर होइन अब स्वास्थ्य सामग्रीहरू के कसलाई थप गर्न सकिन्छ, डक्टरहरू स्वास्थ्य कर्मीहरू कति थप गर्न सकिन्छ र जनचेतना फैलाउनको निम्ति त्यस्तो खालको कार्यक्रमहरू के गर्न सकिन्छ, त्यो खालको चाहिँ योजना पनि बनाएका छौँ हामीले। अब हजुर एकदमै एकदमै हामीले चाहिँ अब अहिले हाम्रो प्राथमिक स्वास्थ्य केन्द्र मात्रै भएको होइन, अहिले हामीले कोभिडको बेलामा मात्रै डक्टर चाहिँ डक्टर राखेका थियौँ, पहिला हामीसँग डक्टर हुनुहुन्थेन। अहिले चाहिँ बिरामीहरूलाई अलिकति सामान्य एक्सरे गर्न पर्यो होइन, त्यस्तो खालको केही भयो भने पनि सदरम काम पुग्नुपर्ने, पोखरा पुग्नुपर्ने त्यो बाध्यता भएको कारणले गर्दा अब हामीले चाहिँ एक्सरे मेसिन हामीसँग भए पनि जनशक्ति थिएन, अब त्यो जनशक्ति थप गर्ने भिडियो एक्सरे होइन, अनि एम्बुलेन्स सेवा चाहिँ राख्ने, एम्बुलेन्स पनि राख्ने त्यो खालको चाहिँ तयारी भएको छ। डक्टरलाई पनि हामीले निरन्तरता दिने, माथि सङ्घीय सरकारबाट 5 महिनाको लागि मात्रै भनेर चाहिँ राखेको थियौँ, अब निरन्तरता दिने हामी यान्त्रिक सोचबाट भनेर खालको त्यो खालको निर्णय गरेका छौँ। हामीले त्यही अनुसार बजेटमा समावेश गरेर लैजान्छौँ। बाढी पहिरोको विषयमा चाहिँ अत्याधिक मात्रामा चाहिँ वर्षा भइसकेपछि हाम्रो मङ्गला गाउँपालिकाको 29 घर चाहिँ एकदम विस्थापितै भइसक्यो होइन, त्यो बस्नै नमिल्ने गरेर परिवारलाई सारिएको अवस्था छ। भैँसी बाख्राहरू पनि अब फेरिएर मरेको अवस्था छ। हामी चाहिँ फिल्डमा ठ्याक्कै ठाउँ ठाउँमा पुग्न अहिले सबै बाटोहरू छेद विच्छेद भएको कारणले गर्दा ठाउँ ठाउँमा पुग्न सकेको अवस्था पनि छैन। अहिले म बिहानैदेखि बाटै यो बाटो खुलाउनभित्र चाहिँ लागिरहेको छु। एकदम समन्वय गर्दा गर्दै जनताहरू एकदम आक्रोशित हुनु भएको छ। घर पहिरोले बगाएको छ, त्यहीमाथि बाटो छैन, फेरि उहाँहरूकै बाटो छन्नु पर्ने छ, फेरि यति धेरै धेरै समस्याहरू आएका छन्। अब यसँग चुनौतीहरू चाहिँ चुनौती छ, हामी चाहिँ सामना गर्नुपर्ने छ। अब उहाँहरूलाई चाहिँ एकातिर चाहिँ सुरक्षित ठाउँमा चाहिँ सारेर राख्ने चुनौती छ हामीसँग, पछाडि चाहिँ उहाँहरूलाई फेरि व्यवस्थापन, घरको व्यवस्थापन गर्ने कुराहरू छन्, ती कुराहरूमा हामी लागिरहेका छौँ। एकदमै गाह्रो भएको छ अहिले हामीलाई चाहिँ रात उद्धार गर्नलाई रातको सामग्रीहरू चाहिँ पुर्याउनको लागि एकदम गाह्रो भएको छ। अब बाटाघाटाहरू पुर्याउने चाहिँ प्रयास गरिरहेका छौँ, काम गर्दैछौँ हामी। हाम्रो सिङ्गो मङ्गला गाउँपालिकावासीलाई यो एकदमै विषम परिस्थिति, जटिल परिस्थिति, प्राकृतिक महामारीले गर्दा यो खालको चाहिँ विषम परिस्थिति चाहिँ हामीलाई उत्पन्न भएको छ। सबै हाम्रा जनताहरूलाई एकदम धैर्य धारण गरेर संयमता अपनाउँदै आफ्नो स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनु हुन र त्यस्तो खालको चाहिँ कसैलाई बिरामी भयो, केही लक्षणहरू देखियो भने, कोरोनाको त्यस्तो खालको लक्षणहरू देखियो भने स्वतन्त्र ढिलाइ अथवा चाहिँ कोरोना अस्पतालका चाहिँ स्वास्थ्य कर्मीहरूलाई स्वतन्त्र खबर गर्नु हुनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। यो मनसुन जन्ने विपद यो हाम्रो गाउँपालिकामा एकदम अत्याधिक पानीको भाव पानी जुन चाहिँ मनसुनको भइरहेको छ त्यसले गर्दाखेरि पहिरो जाने क्रम बाटाघाटाहरू भत्किने क्रम एकदम असुरक्षित भइरहेको अवस्थामा त्यस्तो खालको असुरक्षित देख्यो भने तपाईँहरू सुरक्षित भएर बस्नुहुन् होला। अहिले चाहिँ संयमता अपनाउनु बाहेक त्यो विकल्प नै छैन। त्यस कारणले गर्दाखेरि संयमित भएर बस्नु होला, नआत्तिनु होला। यदि त्यस्तो पऱ्यो भने हामीलाई खबर गर्नु होला। हामी चाहिँ तपाईँहरूको उद्धारको निम्त राहतको निम्त चाहिँ हामीले सकेको प्रयास गर्न चाहिँ एकदम हरसम्भव लागि परिरहेका छौँ, लागिपरेछौँ। त्यस कारणले गर्दा सबै जनताहरू यो बेलामा चाहिँ सचेत संयमित भएर बस्नको लागि चाहिँ म एकदम हार्दिक अनुरोध गर्दछु।
हस्, उपाध्यक्षज्यू, मङ्गला गाउँपालिकाको स्वास्थ्य अवस्था त्यस्तै गरी बाढी पहिरोको अवस्था र यसका लागि कामका लागि भइरहेका प्रयासहरूका बारेमा कुराकानी गरिदिनु भयो, धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद हजुरलाई पनि। हजुर, धन्यवाद।
यति बेला हामीसँग कार्यक्रममा बेनी चारबाट पहिरो पीडित रुद्र बहादुर अर्मजाज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। रुद्र सर, नमस्ते।
नमस्ते सर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर,
यो तपाईँको घर पनि त्यहाँ पहिरोमा पर्यो भन्ने सुनियो, बेनी चारमा होइन?
हजुर, बेनी चार तातापानी।
कस्तो समस्या पर्यो, के भयो, अरू के छ भयो त्यहाँ?
यहाँ एउटा पुल, मोटर बाटोको पुल एउटा बन्यो।
हजुर,
त्यो पुलले चाहिँ अलिकति अप्ठ्यारोमा पार्यो। त्यो जब पुल पुल मुनिबाट त्यो पानी खोलिदिँदाखेरि, कुनापट्टिबाट पानी खोलिँदाखेरि त्यो पानी सिधा गएर पारिपट्टि पहरामा ठोकियो। पारिपट्टि पहरामा ठोकिएपछि त्यो सिधै मेरो घरको मुनिमा आएर त्यो छिरो चाहिँ त्यहाँ आएर ठोकियो। त्यसले गर्दाखेरि सबै मेरो एउटा सानो घर, एउटा ठुलो घर थियो, दुइटै घर, माटो घर हो, ढुङ्गा माटो घर हो, त्यो चाहिँ गयो, सबै सम्पूर्ण गयो। त्यहाँ मुनि एउटा भैँसी गोठ पनि थियो, भैँसी गोठ पनि गयो। त्यहाँ भन्दाखेरि मेरो माथि मेरो घर त्यो सबै गयो।
भनेपछि कति जतिको क्षति भएछ?
हजुर, मेरो त अब लगभग 60 लाखको छोट थियो नि मेरो।
भनेपछि दुइटा घर गरेर होइन, के बगायो त्यो घरसँगै?
भैँसी थियो, भैँसी फुगाएर लैजियो। बाँकी चाहिँ नै त्यहाँ करिब 10 रोपनि खेत थियो त्यो, त्यस पछाडिपट्टिको पूर्ण रूपमा त्यो खेत पनि पुरै बगाएर लयो। घरहरू चाहिँ मेरो अब सबै गयो।
त्यसपछि के भयो, तपाईँले कहाँ केही भन्नुभयो कि भएन, तपाईँले केही भयो कि भएन, रातको कुरा के छ?
त्यसपछि भोलिपल्ट नै नगरपालिका आयो। नगरपालिकाकोबाट मेयर साहब आउनुभयो।
हजुर,
मेयर साहब सबै आएर हेर्नुभयो, बुझ्नुभयो। अनि त्यो बाटोको तल्लो लाइनलाई 8 घर हो, अनि 8 घरलाई चाहिँ 15,000 दरले पैसा दिनुभयो।
त्यसपछि केही गर्ने केही भन्नुभयो?
यो प्रोसेसहरू हामी अगाडि चाहिँ बढाउनेछौँ भनेर नाम, हाम्रो ठेगाना नाम टिपेर, घरजुरीको नाम टिपेर लगिनु भएको छ।
अहिले कहाँ बस्नु भएको छ?
अहिले त स्कुलमा छौँ।
स्कुलमा बस्नु भएको छ?
हजुर, सबै त्यहाँ जति पनि हाम्रो यो तातापानी चारको जति पनि हामी पीडित थियौँ, कति हामी 14 घरको मान्छे, 14 घरको सबै यता स्कुलमा छौँ।
14 घरको घर नै बगाएको छ कि कस्तो छ?
तल्लोपट्टिको त बिल्कुलै बस्नै मिल्दैन।
भनेपछि अझै पनि पानी परिरहेको
जोखिम अझै छ,
जोखिम
अझै धेरै, अझै ठुलो जोखिम छ। हजुर,
त्यो तपाईँहरूले दिएकै पैसाबाट 15,000 खानपानको व्यवस्था गर्नुभएको छ?
हजुर हजुर, त्यसैबाट गरिरहेको छौँ।
हस्, यो कुराकानीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
अब यहाँनिर मानव अधिकार समाचार। कोविड संक्रमणको दोस्रो लहर फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणले समयमा न्याय पाउन नसक्दा समस्यामा परेका छन्। पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा सुनवाई हुन नसक्दा झनै पीडित बन्दै गएका छन्। जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष 2076-77 लगत सरेर आएका 201 मुद्दा र यस वर्ष जेठसम्म दर्ता भएका 266 मुद्दा गरी जम्मा 467 मुद्दा चालु आर्थिक वर्ष 77-78 सुनवाईको प्रक्रियामा रहेका थिए, जसमध्ये 232 मुद्दा मात्रै फर्स्युट भएका छन् भने 235 मुद्दा अझै सुनवाई हुन बाँकी रहेका छन्। पर्वतमा कोविड 19 दोस्रो लहरको महामारी फैलेपछि 2077 वैशाख 17 गतिदेखि मुद्दा सुनवाई प्रक्रिया रोकिएको थियो। उक्त मितिदेखि 2077 जेठ 31 गतेसम्मका लागि जिल्लामा निषेध आदेश जारी भएको कारण एउटा सरकारवादी मुद्दा बाहेक अन्य मुद्दा दर्ता नभएको जिल्ला अदालत पर्वतका सदस्यदार रामबहादुर थापाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो। मानवाधिकार समूह फेदीखोला गाउँपालिका, मानवाधिकार समूह पोखरा महानगरपालिका वडा नम्बर 32 र रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 78-79 गाउँपालिकाको नीति तथा कार्यक्रममा मानवाधिकार सम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेका छन्। हिंसेकद्वारा गठन गरिएको मानवाधिकार समूह फेदीखोला गाउँपालिकाका सदस्य नेत्र नारायण गौतम, मानवाधिकार समूह वडा नम्बर 32 पोखराका संयोजक सूर्य पौडेल र मानवाधिकार समूह रूपा गाउँपालिकाका संयोजक क्याप्टेन हर्कबहादुर खत्रीले गाउँपालिकाका कार्यालयहरूमा पत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्न अनुरोध गर्नुभएको हो। मानवाधिकार शिक्षा कार्यक्रमको बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@ensec.org.np पत्र पठाउन र facebook.com/ensecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।